रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति अन्तरसम्वादको अर्को श्रृंखलामा फेरि एकपटक म नवराज लम्साल। श्रोताहरू, सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोविड 19 संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्रांकित प्रथम श्रेणी वा सो सरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको हो। हिजै प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रूपमा तत्काल उद्धार गर्न कूटनीतिक लगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको थियो। काबुल स्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपालीको तत्काल उद्धारका लागि सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानाडा, जर्मनी, युरोपियन संघ, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयलाई औपचारिक पत्राचार पनि गरिसकेको छ। अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेका समाचारहरू आएका छन्। विद्रोही समूह तालिबानका लड़ाकहरू राजधानी काबुल छिरेको केही घण्टामै घानी हवाई मार्गबाट ताजिकिस्तान गएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। समाचार संस्था एपीले पनि स्रोतहरूलाई उद्धृत गर्दै घानीले अफगानिस्तान छाडेको बताएको छ। तालिबानका एकजना प्रतिनिधिले घानी कहाँ छन् भन्ने बारे आफूहरूले खोजी गरिरहेको बताएका छन्। यसअघि आइतबार दिउँसो शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरणका लागि तालिबान प्रतिनिधिहरू राष्ट्रपति कार्यालय पुगेका थिए। तालिबानहरूले काबुललाई आफूहरूले बलपूर्वक नियन्त्रणमा नलिने बताएका थिए। उनीहरूले हरेक नागरिकको जीवन र सम्पत्तिको आफूहरूले रक्षा गर्ने उल्लेख गर्दै कसैलाई पनि देश नछाड्न पनि भनेको थियो। आइतबार दिउँसो काबुलको हमीद कारजाई विमानस्थलमा केही उच्च सरकारी अधिकारीहरू आएको विवरण सार्वजनिक भएका थिए। राष्ट्रपति घानी पनि त्यही बेला विमानस्थल पुगेको अनुमान गरिएको छ। अफगानिस्तानको वर्तमान स्थिति र नेपाल तथा दक्षिण एसियामा त्यसको प्रभावका विषयमा आज हामी संवाद गर्छौं। भू राजनीति र विशेषतः अन्तर्राष्ट्रिय राजनीतिका एकजना विश्लेषक तथा लेखक अरूण कुमार सुवेदी आज हामीसँग अन्तर्सम्वादको पाहुना हुनुहुन्छ। यतिखेर टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। सुवेदी सर, स्वागत छ।
धन्यवाद।
मैले पृष्ठभूमिमा केही कुराहरू उल्लेख गरे। अफगानिस्तानको पछिल्लो अवस्था चाहिँ के हो अहिले?
पछिल्लो अवस्था भने अब त्यहाँ डेमोक्रेटिकल्ली इलेक्टेड सरकार विस्थापित भएको छ र अब तालिबान विद्रोहीहरूले पूर्ण रूपेण अफगानिस्तान कब्जा गरिसकेको अवस्था छ र अहिले कुनै पनि प्रशासन त्यहाँ कार्यरत छैन। यद्यपि तालिबान नेतृत्वले मुल्ला बरादरले हिजै मात्रै वक्तव्य जारी गरेका छन्। म हिजो राति 11 बजेसम्म हेर्दै थिएँ, त्यस पछाडिको परिस्थिति केही परिवर्तन भयो म सूचित छैन। उनले चाहिँ अब पहिलेको जस्तो 1990 जस्तो तालिबान यो होइन र संसारमा अरू कुनै पनि इस्लामिक टेरोरिस्ट आउटफिटहरूसित हाम्रो सम्बन्ध हुँदैन र हामीहरूलाई सभ्यताका साथ व्यवहार गर्न र एउटा स्टेट अथोरिटीकै रूपमा व्यवहार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। अहिले चाहिँ अब कन्फ्युजनकै स्थिति छ भनौँ न।
जस्तो तालिबानलाई त अन्तर्राष्ट्रिय संघ संस्थाहरूले कतिपय ठुला भनिएका देशहरूले आतंकारी घोषणा गरेको अवस्था थियो, अब के हुन्छ?
अब त्यो हेर्न बाँकी छ। अब चाहिँ अमेरिकाले यहाँ सबभन्दा महत्त्वपूर्ण प्रतिक्रिया भने पश्चिमी जगत, अमेरिका, जापान, यिनीहरू यो ब्लकको पनि हुने गर्छ। भारत त्यत्तिकै महत्त्वपूर्ण छ र त्यसको भौगोलिक अवस्थितिको कारणले पाकिस्तान त्यत्तिकै महत्त्वपूर्ण छ, चीन त्यत्तिकै महत्त्वपूर्ण छ। अब मध्य एसिया र कश्यप सागर क्षेत्रलाई समेत त्यसले प्रभावित पार्ने भएको हुनाले रुसको प्रतिक्रिया पनि त्यत्तिकै महत्त्वपूर्ण छ। रुसले चाहिँ हिजो इन्टरफ्याक्स चाहिँ संवाद समितिका अनुसार भन्ने हो भने तालिबानलाई रिकग्नाइज गरेर तालिबानसित एउटा स्टेट अथोरिटीको रूपमा नै आफूले कुरा गर्ने भनेर चाहिँ रुसको सरकारको धारणा सार्वजनिक भएको छ। हिजो रातिसम्म चीन र भारत केही बोलेको अवस्था छैन, पाकिस्तान पनि बोलेको अवस्था छैन र पश्चिमी जगतले चाहिँ हाम्रो मुख्य सरोकार भनेको आतंकवाद हो, आतंकवादसित यसको कुनै पनि प्रकारको सम्बन्ध हुनुहुँदैन, अब फन्डामेन्टल ह्युमन राइट्स, वुमन राइट्स यी सबै कुरालाई सम्मान गर्नुपर्छ भनेर उनीहरूको जुन प्रजातन्त्रप्रतिको प्रतिबद्धात्मक परम्परागत धारणा छ त्यही धारणाहरू राखेका छन्। त्यसमा अब तालिबान अथोरिटीले पनि महिलाहरूले पढ्न पनि पाउने, एक्लै हिँड्न पनि पाउने, सबै नागरिकहरूसित कुनै पनि प्रकारको यहाँभन्दा अगाडि राजनैतिक रूपले को कता लाग्यो भनेर कुनै पनि प्रकारको प्रतिशोध नलिने भनेर प्रतिबद्धता चाहिँ देखाएका छन्। अब त्यस अनुरूप हुन्छ कि हुँदैन, सँगसँगै उनीहरूले चाहिँ जस्तो पहिले 1990 तालिबानको शासनकालमा धर्माधिकारीहरूको आदेशमा चाहिँ यो बिहेडिङ भनेको शिरच्छेदन गर्ने, ढुङ्गा हानेर मार्ने महिलाहरूलाई यस्ता प्रकारका बर्बर चाहिँ सजायहरू दिइन्थ्यो। तर हिजै मात्रै तालिबानका प्रमुख मुल्ला बरदारले भनेका छन् कुनै पनि सजाय अब धर्माधिकारीले दिँदैन, सजायहरू सबै चाहिँ कोर्टको आदेश अनुसार मात्रै हुनेछन् भनेर। तर अब ती ढुङ्गा हान्ने र चाहिँ सार्वजनिक स्थलमा शिरच्छेदन गर्ने सजाय पनि हुन्छन् तर त्यो अदालतकै आदेशबाट हुन्छ भनेर हिजो वक्तव्य जारी गरेका छन्। पश्चिमी जगतले लगभग लगभग भनेका कुराहरूलाई सम्बोधन गर्ने किसिमका वक्तव्य चाहिँ बारम्बार तालिबानले जारी गरिराखेको छ। अब त्यसलाई चाहिँ अब कार्य रूपमा यिनीहरूले कसरी गर्छन् त हेर्न बाँकी नै छ।
यहाँले अघि एउटा वाक्य प्रयोग गर्नुभयो नि, पश्चिमाहरूले कतिपयले चाहिँ आतंकवादसँग सम्बन्ध हुनु हुँदैन भनेर भने भन्नेको आशय चाहिँ तिमीहरू सच्यो भने स्वीकार्न सक्छौ भन्ने खालको आशय पनि हुन सक्छ।
त्यो हुन सक्छ। अब एउटा चाहिँ अब कम्प्लिट इस्लामिक चाहिँ विद्रोहबाट तालिबानको सत्तारोहण हुँदैछ अब र उनीहरूले अब आफ्नो राष्ट्रपतिको उम्मेद्वार पनि पहिले जसरी तालिबान र अलकायदाले संयुक्त रूपमा जस्तो प्रकारले मुल्ला उमरको कार्यकालमा राज्य सत्तालाई अगाडि बढाएका थिए त्यसरी अगाडि नबढाएर 1903-4 तारकाका आन्तरिक मामला मन्त्री थिए मोहम्मद जलिल, उनी मोहम्मद जलिललाई चाहिँ राष्ट्राध्यक्षको रूपमा अगाडि सारिराखेका छ अन्तरिम राष्ट्राध्यक्षको रूपमा, यद्यपि उनको चाहिँ शपथ ग्रहणहरू भएको छैन। अब शपथ ग्रहण कसरी गराउँछन्, यहाँभन्दा अगाडिको कोर्ट खारेज गरेर अर्को कोर्ट गठन गर्छन् कि गर्दैनन्, यही कोर्टले यही अहिलेकै चिफ जस्टिसले शपथ ग्रहण गराउने हो कि के हो, अब यी सबै चाहिँ एउटा कन्फ्युजनको स्थिति छ, यी सबै प्रक्रियाहरू चाहिँ हेर्न बाँकी छ।
मलाई अलिकति अमेरिका 20 वर्ष त्यहाँ बसेर फर्केपछि यस्तो हुनु, यसले चाहिँ अन्तर्राष्ट्रिय राजनीतिलाई पार्ने प्रभाव, रुस, चीन, पाकिस्तान, इरानको अवस्था, यी सबै र दक्षिण एसियाकै कुरा गर्नु छ, त्योभन्दा अघि अलिकति नेपालसँग जोड्यौं, अफगानिस्तानको यो घटनाले नेपाललाई सिधै पर्ने प्रभाव चाहिँ के हो?
नेपाललाई सिधै पर्ने प्रभाव चाहिँ के हो भने तालिबानको अब क्रियाकलाप कस्तो हुन्छ त्यो एकदमै महत्त्वपूर्ण हुन्छ। अब दुईटा प्रभाव मैले देखेको छु, एउटा चाहिँ नेपालको दक्षिण सीमावर्ती क्षेत्रमा पनि इस्लामिक फन्डामेन्टलिजम र इस्लामिक फन्डामेन्टलिजममा आधारित क्रियाकलापहरू विगत 8-10 वर्षदेखि वात्तै बढेर गएको छ। यसले चाहिँ अब उसले संसारका टेरोरिस्ट आउटफिटहरूलाई हाम्रोसँग कुनै हाम्रो सम्बन्ध हुँदैन भनेर भने पनि जुन इस्लामिक सरिया कानुन अन्तर्गतको जहाँ जहाँ यो निजामे मुस्तफा भन्छ जहाँ जहाँ चाहिँ उनीहरूका इस्लामिक संगठनहरूले सङ्घर्ष गरिरहेका छन् आतंकवादी मोडेलबाट, त्यो सरिया त्यहाँ लागू हुनुपर्छ। राष्ट्रमै अब डेमोग्राफी चाहिँ इस्लामको बढी छ भने पूर्ण रूपेण राष्ट्र नै इस्लामिक हुनुपर्छ, होइन भने पनि युनिफर्म सिभिल कोड होइन डिफरेन्सियल सिभिल कोड, इस्लामका लागि अलग सिभिल कोड स्थापित हुनुपर्छ सरियामा आधारित भनेर जो इस्लामिक अर्गनाइजेसनहरूले संसारभरि कुरा गरिरहेका छन् त्यसप्रति यसको समर्थन हुन्छ कि त्यसप्रति यसको असंलग्नता हुन्छ, यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। त्यसप्रति यसको समर्थन भयो भने हाम्रो चाहिँ नेपाल र भारतको सीमा क्षेत्रमा यसको निकै नकारात्मक असर पर्छ। र अब अर्को कुरो महत्त्वपूर्ण के छ भने अन्तर्राष्ट्रिय जगतबाट यसलाई फेरि पहिलेकै जस्तो नाकाबन्दी लागेर आर्थिक स्रोत यथोचित जुटेन भने अथवा संसारभरिका टेरोरिस्ट आउटफिटहरूलाई र उनीहरू त अब यो टेरोरिस्ट आउटफिट आफैमा चाहिँ त रिलेटिभ परिभाषा छ नि, त्यसको त सापेक्षित परिभाषा छ, हामीले जसलाई आतंकवादी भन्छौँ उसले चाहिँ त्यसलाई इस्लामिक संस्कृति र धार्मिक मान्यताका लागि सङ्घर्ष गर संस्था भन्ला, त्यसलाई समर्थन गर्नका लागि जुन अब अफगानिस्तान चाहिँ अब यो लागु औषधको ठुलो हब हो अनि अफिम लगायतका लागु औषध तर्फ पनि उनीहरूको चाहिँ नरम नीति भएर आयो भने त्यसको ओसार पसारले पनि नेपाललाई ठुलो असर गर्छ। अर्को कुरा उनीहरूले त्यहाँभित्र अब गैर मुस्लिमहरू त लगभग पलायन भइसकेका छन्। अब भारतले अहिले चाहिँ जुन त्यस्ता शरणार्थीहरूलाई नागरिकता दिने भनेपछि ती गैर मुस्लिम त धेरै भारतमै पनि आइसकेका छन्। तर मुस्लिमै पनि अब यो चाहिँ खुला समाजमा लामो अभ्यास गरिसकेको हुनाले त्यहाँ पस्न नसक्ने स्थिति हुँदाखेरि जुन शरणार्थीहरूको ओइरो लाग्नेछ त्यसले चाहिँ पाकिस्तान, भारत, बङ्गलादेश, नेपाल चारैवटालाई त्यसले प्रभावित पार्न सक्छ। यो एउटा दुईटा चाहिँ म यो तिनवटा असर नेपाललाई सिधा लागु औषध भयो भने पनि नेपाल काहीँ न काहीँबाट त्यसमा जोडिन सक्छ। त्यो पहिले पनि धेरै अब यो ट्रान्जिट पोइन्ट भइआएको छ अब यो र नेपालको सुरक्षा व्यवस्था पनि सापेक्ष रूपमा अलिकति कमजोर छ। अनि दोस्रो कुरो इस्लामिक आतंकवादले जुन इस्लामिक एक्टिभिटिज आतंकवादैले त नभनौँ, हुन त एक दुईजना नोटेड आतंकवादी नेपालमा पनि नभेटिएका होइनन् सर, त्यो मतलब लुकेर बसेका, त्यसले चाहिँ कस्तो स्थिति निर्माण गर्छ दक्षिण हाम्रो वर्ती सीमामा र अर्को शरणार्थीको त्यो मतलब जुन प्रभाव हुन्छ त्यो कसरी पर्छ, यी सबै कुराले नेपालको चाहिँ परिस्थितिलाई पनि काहीँ न काहीँ प्रभावित पार्ने स्थिति देखिन्छ। रोहिङ्गा यहाँ आइपुग्यो भने अफगानहरू पनि यहाँ आइपुग्न कुनै समय लाग्दैन।
जस्तो सरकारले हिजो त्यहाँको वस्तुगत अवस्था पत्ता लगाउन भनेर एउटा कार्यदल पनि गठन गरेको छ, त्यहाँ भएका नेपालीहरूको सुरक्षा सबभन्दा धेरै चिन्ताको विषय पनि छ, तर हिजै तालिबानहरूले चाहिँ हरेक प्रकारका नागरिकको जीवन र सम्पत्तिको आफूहरूले रक्षा गर्ने र शान्तिपूर्ण स्वरूपमा सत्ता हस्तान्तरण गर्नु भनेर भनेको छ, त्यहाँको राष्ट्रपति पनि पलायन भइसक्नुभयो भन्ने समाचारहरू आएको छ। अब त्यहाँ हुने नेपाली लगायत अरू विदेशीहरूको वर्तमानको सुरक्षाको अवस्था चाहिँ कस्तो हुन सक्छ?
होइन अब यो सर्वाधिक संसारभरि नै यो चासोको विषय हो, तर उनीहरूले सम्पूर्ण विदेशीहरूलाई नडराउन र काबुल नछोड्न भनेर पनि आह्वान गरेका छन्। अब यसमा चाहिँ खास गरिकन जियोग्राफिकल कारणले पनि हामीहरूले सहकार्य गर्नुपर्ने चाहिँ भारतसित थियो अहिले, किन उसले पनि अब कान्दाहारको चाहिँ कन्सुलर पहिले नै बन्द गरिसकेका छ क्यार, अनि अहिले काबुलमा मात्रै मिसन छ, काबुलको मिसनको पनि संख्या घटाएको छ, फेरि भारतेलीहरू चाहिँ काबुल यो अफगानिस्तानमा धेरै नै छन् अहिले पनि, अनि ती भारतेलीहरूकोलाई उसले इभ्याकुएट गर्यो भने सँगसँगै चाहिँ दिल्ली इभ्याकुएसन हुनु र अरू राष्ट्रहरूले अरूतिर इभ्याकुएसन गर्नु गर्दाखेरि अरूतिर हाम्रा नागरिकहरू लिएर जानु चाहिँ धेरै फरक पर्छ भौगोलिक कारणले। त्यो चाहिँ अब दिल्लीसित सहकार्य गर्न चाहिँ हिजोको सरकारको सङ्केत त्यसतर्फ देखिएन, किन त्यो कुरो भित्रभित्रै भइरहेको छ कि र बाहिर प्रचारमा नभएको मलाई थाहा भएन, तर त्यो चाहिँ सहज हुन्थ्यो।
हजुर, अब अहिले यतिखेर सरस्वती हेर्दाखेरि उनीहरूको भनाइलाई आधार मान्ने हो भने त्यहाँ हुने नेपालीहरू त्यति धेरै असुरक्षित भइहाल्लान् कि भनेर भनिहाल्ने अवस्था चाहिँ रहेन?
अब उनीहरूले भएन, किनभने यस्तो चाहिँ धेरै हामीहरूले किन यो इराक प्रकरण पनि भोगिसकेका हौ 11-12 जना नेपालीको है, त्यसकारण अब तालिबानको अतीत हामी सबैले बुझेका हौ, यो समय छँदै जब उनीहरूले चाहिँ कान्दाहार होइन मजारे शरीफ हेराततिर उनीहरूको एडभान्समेन्ट भइसकेपछि हामीहरूलाई कता कता आर्थिक रूपले अत्यन्तै पर्ने चाहिँ प्रभावित पार्ने देश पनि होइन अफगानिस्तान, त्यतिखेर हामीहरूले समयमा बुद्धि पुर्याएर इभ्याकुएट गरेनौँ। यो चाहिँ सरकारले अफगानिस्तानमा के हुँदैछ भन्ने कुरालाई यथोचित रूपले हाम्रो विदेश मन्त्रालय हाम्रो चाहिँ सुरक्षा निकायहरूले यथोचित रूपमा विश्लेषण चाहिँ नगरेकै हो। त्यहाँ कोही मान्छेलाई नेपालीहरूको चाहिँ मतलब ज्यान गयो भने यसको चाहिँ अब चाहिँ त सरकार त यसको जिम्मेदारी हो। हेर्नुहोस् हाम्रो यत्रो डिप्लोम्याटहरू छ, स्थायी सत्ता छ, कमसेकम कर्मचारी तन्त्र यो सबै कुरा विश्लेषण गर्नु पर्दैन, त्यहाँको वस्तुगत स्थिति कसरी अगाडि बढिरहेको छ भन्ने कुरा।
जस्तो पाकिस्तान
भारतलाई जस्तो ठुलो प्रब्लम पनि थिएन हामीहरूलाई, किनभने भारतको त एकदम लाखौं लाख मान्छेहरू चाहिँ मात्र भएको अवस्था छ भारत लिएर, त हाम्रो त कमसे कम 10-15-12-15 हजार मात्रै थिए। तिनीहरूलाई चाहिँ जमिन काहीँ न काहीँबाट सम्पर्क गरेर जमिन मार्गबाट पाकिस्तान पस भनेर र पाकिस्तानसित कोअर्डिनेट गरेर तिमीले चाहिँ नेपाली नागरिकहरू पसे भने तिमी चाहिँ मात्र इन्ट्री पोइन्टमा भिसा देऊ भनेर यस्ता कुराहरू गर्न सकिन्थ्यो।
अब सार्कका कुरा पनि छन्, अब त्यो त विश्लेषणको अलग पाटो भयो। अब पाकिस्तानले लिने पोजिसन, भारतको दृष्टिकोण र बंगलादेशको अवस्था को लाई हेरेर पनि हाम्रा निर्णयहरू कतिपय गर्नुपर्ने अवस्था हुन्छ होला। अब यी देशहरूले लिने पोजिसन
जियोग्राफिकल रियालिटीबाट चाहिँ यो सड़कमा उफ्रे जस्तो स्केप हुन सक्दैन नि त। नेचुरल जियोग्राफी त नेचुरल जे छ, हामीलाई कोही मन पर्नु नपर्नु आन्तरिक राजनीतिमा चाहिँ मतलब त्यसलाई मुद्दा बनाएर उफ्रेर मात्रै केही हुनेवाला छैन।
सरकारले गठन गरेको कार्यदलमा विभिन्न मन्त्रालय, सुरक्षा अङ्गदेखि कोविड 19 संकट व्यवस्थापन केन्द्र, कन्सुलर सेवा विभाग सम्मलाई समेटेर एउटा कार्यदल बनाएको छ। अब यो कार्यदलले के गर्न सक्छ, यसले गर्ने कामहरूको केही यस्तो गर्दै राम्रो हुन्थ्यो भन्ने तपाईँसँग केही खाका होला नि?
त्यसरी त अब हेर्नुहोस्, सबभन्दा पहिलेदेखि नै हाम्रो इन्स्टिट्युसनल मेमोरीमा तालिबानको बारेमा र इस्लामिक आतंकवादको बारेमा कस्ता कस्ता सूचना छन् र हामीले त्यो त भारत बंगलादेश लगायतका राष्ट्रसित कस्तो इस्लामिक यो टेरोरिस्ट आउटफिटहरूको बारेमा कस्तो प्रकारको सहकार्य गरेर हामीहरू त्यसको बारेमा कतिसम्म अध्ययन छ भन्ने कुरामा म अनभिज्ञ छु। अनि अब यो कार्यदलले पनि त्यो गर्ने होला। अर्को कुरा भनेर त्यो मानिसहरूलाई इभ्याकुएट कसरी गर्ने र त्यहाँको परिस्थितिको बारेमा इक्ज्याक्ट कस्तो छ भनेर कसरी जान्ने, होइन? त्यो चाहिँ त अब सम्पर्कमा रहनु पर्यो, त्यहाँ हाम्रो सम्पर्क सूत्र को हो, यी सबैमा गरेर त्यहाँ। अब अहिलेको मुख्य प्रब्लम भनेको त त्यहाँको नेपाली नागरिकहरूको इभ्याकुएसन नै देखेको छु मैले।
हजुर, जस्तो यो त एउटा अफगानिस्तानमा तालिबानले विद्रोह गर्यो, सत्ता कब्जा गर्ने स्थिति रह्यो, राष्ट्रपति बाहिर निस्किनु भयो भन्ने र त्यसको दक्षिण एसियामा र नेपालमा पर्ने प्रभाव भन्ने कुरा त एउटा सामान्य कुरा हो। अन्तर्राष्ट्रिय राजनीतिको र विशेष गरेर भू राजनीतिको यहाँ विश्लेषक हुनुहुन्छ, विभिन्न संचार माध्यमहरूमा वर्षौंदेखि यस विषयमा कड़ा बहस गर्दै आउनु भएको छ अरूण कुमार सुवेदीज्यू। जस्तो यो मुद्दा भनेको त अमेरिकाको 9/11 घटनासँग जोडिन्छ, ओसामा बिन लादेन प्रकरणसँग जोडिन्छ, अमेरिका 20 वर्ष अफगानिस्तानमा बसेको कुरासँग जोडिन्छ,
विमानसँग जोडिन्छ,
हो यी सबै कुरासँग जोडिँदा त अन्तर्राष्ट्रिय जगतसँग पनि तालिबानले एक्लै लडेर जित्यो भन्ने अर्थ पनि त लाग्ला, अमेरिका हार्यो भन्न पनि त मिल्ला नि, होइन?
अब अमेरिका के मानेमा चाहिँ म छक्क परेको छु भने, अब 20 वर्ष बस्दाखेरि पनि विद्रोहीहरू जसका विरुद्ध अमेरिका त्यहाँ कार्यरत रह्यो तिनीहरूसित यो तादातमा राज्य नै कब्जा गर्ने गरीको चाहिँ सैन्य क्षमता आर्म्सहरू भनेर गोलीगठ्ठाहरू कसरी प्राप्त भए, जो राज्य पक्षबाट मात्रै आपूर्ति हुन सक्ने गोलीगठ्ठाहरू तालिबानसित कसरी चाहिँ रहिरहे, यो चाहिँ एउटा ठुलो पहेली छ र ठुलो पहेली छ। 20 वर्षसम्म त्यहाँ अमेरिकनहरू बस्दाखेरि अफगानको राज्य पक्षको सेना र प्रहरी कसरी यस्तो निरीह भइ नै रह्यो, यो बडो अनुत्तरित प्रश्न छ। हेर्नुहोस्,
बीचमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति रहनुहुँदा तालिबानसँग कुनै एउटा मुलुकमा संवाद भएका समाचारहरू पनि आएका थिए, तर पछिल्ला दिनमा यो कोण त्यति व्याख्या विश्लेषणमा आएको छैन, आउन बाँकी होला। ट्रम्पले तालिबानलाई भेटेर वार्ता गरेको कुरा र अहिलेको नतिजाको बीचमा पनि कुनै जोडिने तन्तु छ?
मैले वास्तवमा यिनै कुराहरूलाई शंका गरेको हुँ। त्यस तालिबानको सैन्य क्षमताका लागि आवश्यक पर्ने गोलीगट्ठा हातहतियार र अन्य लजिस्टिकको आपूर्तिकर्ता को हो? तालिबान आफैमा चाहिँ अफगानिस्तानमा त कुनै त्यस्ता कल कारखाना छैनन्। अनि त्यो हदसम्मको अफगान भनेको कुषाण राज्यको पतन पछाडि, इस्लामिक इन्भेसन पछाडि जुन कुषाण एउटा बुद्धिस्ट राज्यको समाप्ति भयो त्यहाँ, त्यस पछाडि अनवरत रूपमा त्यो योद्धाहरूको राष्ट्र भइआएको छ हेर्नुहोस्. र यो चाहिँ चारवटा साम्राज्यको बफर जोनको रूपमा रसियाली साम्राज्य, पूर्वमा चाहिँ मतलब अब चीन अथवा हानहरूको साम्राज्य, अनि अर्को पर्सिया, अर्को अटोमन भनेको टुर्की साम्राज्य, अनि यहाँ ब्रिटिसले शासन गर्दाखेरि ब्रिटिसको साम्राज्य, होइन, यी सबैको चाहिँ मतलब नोडल पोइन्ट भएर बसेको, त्यस्तो चाहिँ मतलब लडाकाहरूको त्यत्रो प्राचुर्यता भएको ठाउँमा सरकारी पक्ष नै त्यसरी कमजोर कसरी भयो? बिस वर्ष बढ्दाखेरि,
बिस वर्ष अमेरिका बस्यो, 45 दिनमै सत्ता ढल्यो,
उसलाई किन त्यसरी सबल बनाइएन? के त्यसमा अमेरिकामाथि र पश्चिमी जगतमाथि आतंकवादी वारदात नगर्ने शर्तमा चाहिँ मतलब कोभर्टली भनेको त सुसुप्त रूपमा तालिबानसित पनि कुनै न कुनै प्रकारको डिल गरेर बस्या हो अमेरिका त्यहाँ भन्ने प्रश्न त खडा भएको छ. हेर्नुहोस्
अब चीनको पोजिसन के हुन्छ, जस्तो भन्नुभयो नि रुससँग पर्सियासँग
के छ भने, यसमा सबै चीन भारत अहिले के संसारमै इस्लामिक आतंकवादी आउटफिटको एकदमै तारोमा परेको देश एउटा भारत पनि हो. त्यसको कुनै न कुनै किसिमको पीडा अफगानिस्तानले अरे पाकिस्तानले पनि भोगि नै रहेको छ. अनि पाकिस्तानलाई असर पर्दाखेरि चीनमा पनि अहिले चाहिँ सिन्जियाङमा सामान्यतया नागरिकहरूको भन्दा आतंकवादी आउटफिटको पनि त्यो इस्टर्न तुर्किमिनिस्तान इन्डिपेन्डेन्ट आर्मी भनेर आतंकवादी आउटफिट नै तयार गरेर त्यहाँ पनि इस्लामिक आतंकवादको जरा बिस्तारै गाडिँदैछ. मध्य एसियाई गणतन्त्र जुन रुसको सुरक्षाका लागि अत्यन्तै महत्वपूर्ण छन्, कश्यप सागरीय क्षेत्र र पामिर पठारको क्षेत्र, त्यसमा पनि धेरै नै यिनीहरूको भनौँ न अल्ताई माउन्टेन क्षेत्रमा यसको धेरै ठुलो चाहिँ असर पर्न सक्छ. त्यस कारण यी सबै ठाउँमा इस्लामिक टेरोरिस्ट आउटफिटहरूलाई तालिबानले यी इस्लामिक संस्कृति र धर्मको पुनरुत्थान गर्नका लागि भने चाहिँ यो ओआइबी कथन छ नि, त ओआइबी कथन अनुसारको कुरा गरेर तिनीहरूलाई हामीहरू समर्थन गर्छौँ र त्यहाँ चाहिँ मतलब इस्लामहरूका लागि शरियामा आधारित छुट्टै सिभिल कोड चाहिन्छ अथवा इस्लामिक देशहरूमा चाहिँ पुरा शरिया कानुन नै लागू गर्नुपर्छ भनेर राज्यको तर्फबाटै नै तालिबानहरूले अडान गरे भने यो चाहिँ अहिले संसारमा इस्लामिक टेरोरिस्ट आउटफिटहरू चाहिँ विजयको मुद्रामा छन् अफगानिस्तानको केसले. त्यसले पुरै दक्षिण एसिया पनि डिस्टेबिलाइज हुन्छ, मध्य एसिया पनि डिस्टेबिलाइज हुन्छ, चीनलाई पनि समस्या छ. त्यसकारण अहिले के स्थिति देखियो भने रुस र भारत एकातिर देखिन्छन्, चीन र पाकिस्तान एकातिर देखिन्छन्, दुइटैले कुनै न कुनै किसिमबाट चाहिँ अफगानिस्तान व्यवस्थापन गरेर यो इस्लामिक एक्टिभिटिज र इस्लामिक आतंकवादको स्पिल ओभर इफेक्ट चाहिँ अरू शेष विश्वमा नहोस् भन्ने तर्फ अग्रसर हुनुपर्ने स्थिति देख्छु म. र त्यसमा अब रुस आए पनि र चीन आए पनि स्वाभाविक रूपले अब इरान पनि त्यस कुरामा अगाडि बढ्छ. इरानलाई पनि के भने अब यो सुन्नी ओहाबीमा आधारित ओहाबी रिजर्भेसनिस्ट मुभमेन्टमा आधारित हुन् तालिबानहरू. त्यो तालिबानहरूको त्यहाँ सत्ता स्थापित हुने बित्तिकै सिया बहुल इरानमा पनि एउटा धेरै ठुलो असर पर्दछ. सँगसँगै यसलाई व्यवस्थापन गर्नलाई साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स र गल्फका देशहरूले पनि यसलाई सभ्यताका साथ व्यवस्थापन गरेर इस्लामको सभ्यता चाहिँ आतंकवादको पर्यायको रूपमा रूपान्तरित नहोस् भन्ने मान्यतामा अब गर्नुपर्छ. पहिले जस्तो चाहिँ मतलब
हुन्छ. मैले आजलाई समय यति उपलब्ध गराउन सके, मलाई पार्समा धुन बजिसक्यो. अरुण कुमार सुवेदीज्यू र नेपाललाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद. हामी फेरि बहस गरौँला.
हुन्छ, यहाँलाई पनि धन्यवाद नवराज.
हामी भू राजनीति र विशेष गरी अन्तर्राष्ट्रिय राजनीतिका एकजना विश्लेषक लेखक अरुण कुमार सुवेदीसँग सम्वाद गर्यौं. आजको अन्तर सम्वाद यही सकिन्छ. हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.